भाव शून्य मुद्रामा चिकित्सकले जवाफ दियो, तिमीसँग मेरो परिचय यति थोरै छ र के तिमी मलाई त्यस्तो सम्झिन्छौ कि मेरो इच्छा यति नीच हुन सक्छ? यदि मैले तिमीसँग बदला लिने कुरा मात्र सोचे भने पनि मेरो उद्देश्यको पूर्ति त तिमीले बाँच्नुमा नै हुन्छ। तिम्रो जीवनलाई खतरामा पार्नुको साटो मेरो लागि यो धेरै राम्रो हो कि तिमी बाँच र तिम्रो छातीमा रहेको यो ज्वलन्त कलङ्क चम्किरहोस्। यति भनेर उसले आफ्नो औला हेस्टरको रक्तिमा अक्षरमा राख्यो, जुन अक्षरले हेस्टरको बक्षमा जलन पैदा गर्यो, मानव कसरी उनको बक्षमा तातो फलाम राखिदिएको होस्। उसले हेस्टरको निश्चेष्ट अवस्था देख्यो र मुस्कुरायो। तिमी जीवित भइराख, सबै स्त्री पुरुषको दृष्टिमा तथा त्यो व्यक्तिको दृष्टिमा पनि जसलाई तिमीले कुनै समयमा पति भनेकी थियौ, साथै यो बच्चाको दृष्टिमा पनि मृत्यु पर्यन्त यो कलङ्क बोकिरहनु, तिमीले जीवित रहन सक यसको लागि पनि यो औषधि पिउनु जरुरी छ। त्यसपछि हेस्टरले त्यो औषधि पिइन्। हेस्टर, उसले भन्यो, म यो सोद्धिन कि तिमी कसरी र किन त्यो पापको दलदलमा फस्यौ। कारण स्पष्ट छ, यो मेरो मूर्खताको र तिम्रो कमजोरीको परिणाम हो। म बुद्धि भएको जीव हुँ, ठूला ठूला पुस्तकालयको किरो हुँ। मानिसहरू मलाई विवेकशील भन्छन्, तर साधु सन्त आफ्नो चिन्तनमा विवेकशील हुन्थे भने मैले पहिला नै बुझ्ने थिएँ कि त्यो विस्तृत तथा भयानक जंगलबाट बाहिर निस्केर इसाईको त्यो बस्तीमा पुग्दा म सर्वथा तिमीलाई नै, हेस्टर प्राइनलाई नै मानिसहरूको अगाडि कलङ्कको मूर्ति बनेको देख्नेछु। तिमीसँग विवाहित दम्पतिको रूपमा प्राचीन गिर्जाघरको सिँढीबाट झर्दै झर्दा मैले मलाई आफ्नो बाटोको अन्तमा ज्वलन्त रक्तिमा अक्षरको बलिरहेको ज्वाला देखिन्थ्यो। हेस्टरले भनिन्, तिमीलाई थाहै थियो उनी बेथाली यति उद्विग्न थिइन् कि उनले आफ्नो कलङ्कको अन्तिम आघात सहन सकेनन्। तिमीलाई त थाहै छ, मैले पहिला नै तिमीलाई स्पष्टसँग भनिसकेकी थिएन, मलाई तिमीसँग प्रेम थियो र न म प्रेमको बहाना गर्ने नै गर्थेँ। साँचो हो, उसले जवाफ दियो, मैले पनि पहिला नै भनिसकेँ, यो मेरो भूल थियो, तर तबसम्म मेरो जीवन व्यर्थ नै रह्यो। विश्वमा प्रसन्नताको यति धेरै अभाव थियो कि मेरो हृदय धेरै मानिसहरूको लागि सहानुभूतिको अड्डा बनेको थियो, तर म आफै एकाङ्की र स्नेहको स्निग्धताले सदैव वञ्चित थिएँ। म पनि प्रेमको दीप शिखाद्वारा हृदय प्रकाशित गर्ने कामना गर्थेँ। यो सपना व्यर्थ थिएन, तर म बुढो थिएँ, मेरो प्रकृतिमा गहन उदासी थियो तथा शरीर विकृत, तर पनि संसारभरिका मानिसहरूमा मिलेको साधारण वरदान कुनै दिन पुँजीभूत भएर मेरो हुनेछ। यसैले हेस्टर, मैले तिमीलाई आफ्नो हृदयमा बसाएको थिएँ, त्यसको भित्री कुनामा तिमीलाई स्थान दिएको थिएँ र तिम्रो उपस्थितिबाट उत्पन्न स्निग्धता तिमीलाई प्रदान गरेको थिएँ। सानो स्वरमा हेस्टरले भनिन्, मैले तिमीलाई धेरै अन्याय गरेँ, हामी दुवैले एकअर्कालाई अन्याय गरेका छौँ। उसले जवाफ दियो, सर्वप्रथम मेरो दोष यो थियो कि मैले तिम्रो विकासोन्मुख उद्दाम यौवनको झुठो र अप्राकृतिक सम्बन्ध आफ्नो ढल्दो जीवनसँग जोडेर तिम्रो जवानीप्रति धोकाको व्यवहार गरेको थिएँ। मैले तिम्रो जीवनमा कुठाराघात गरेँ तथा कहिल्यै विवेकले काम नलिएर दर्शनको समस्या सुल्झाउनमा नै लागिरहेँ। त्यसैले म तिमीसँग कुनै बदला लिन चाहन्न, न त तिमीलाई नराम्रो होस् भनेर कामना नै गर्न सक्छु, किनकि तिम्रो र मेरो अपराध समान छ। तर हेस्टर, के त्यो व्यक्ति जीवित छ जसले तिमी र म दुवैप्रति यो अन्याय गर्यो? त्यो को हो? यो मसँग नसोध। हेस्टरले उसको अनुहारमा कठोर दृष्टि गाडेर भनिन्, यो तिमीले कहिल्यै थाहा पाउन सक्ने छैनौ। कहिल्यै थाहा पाउँदैन भनेर तिमी किन भन्दैछौ? उसले गहिरो मुस्कान र आत्मविश्वासपूर्ण विवेकशीलताले जवाफ दियो, म कहिल्यै उसलाई चिन्न सक्दिनँ। यो दृश्य जगतमा अथवा विचारको गहनतम युगमा सायदै कुनै वस्तु रहस्यान्वेषणमा दत्तचित्त व्यक्तिको दृष्टिबाट लुकेर बस्न सक्छ। उत्सुक जनसमूहको अगाडि तिमी आफ्नो रहस्य लुकाउन सक्छौ, पादरी र दण्डाधीशसँग पनि आफ्नो रहस्य गुप्त राख्न सक्छौ, जस्तो कि तिमीले अघि पनि त्यसै गर्यौ जब उनीहरू तिम्रो मनबाट त्यो व्यक्तिको नाम थाहा पाएर त्यो मञ्चमा तिम्रो साथी बनाउने प्रयत्न गरिरहेका थिए। तर म त्यो रहस्यको खोज आफ्नो विकसित र प्रबुद्ध चेतनाले गर्नेछु, जुनदेखि ती सबै मानिसहरू वञ्चित थिए। म त्यसै प्रकारले त्यो व्यक्तिलाई खोजेर निकाल्नेछु, जसरी मैले पुस्तकमा सत्यको खोजी गरेको छु र रसायनबाट सुन निकाल्ने प्रयत्न गरेको छु। मेरो हृदयको सहानुभूतिले नै मलाई बताउने छ कि त्यो को हो। त्यो विद्वानको चौरी परेका आँखामा प्रखर तेजोमय किरण निस्किरहेको थियो, जसदेखि डराएर हेस्टर प्राइनले दुवै हात हृदयमा राखिन्। उनलाई डर थियो कतै उसले त्यसमा रहेको रहस्य नपढोस्। उसो भए तिमी त्यो मानिसको नाम बताउँदिनौ, तर पनि म थाहा पाउनेछु, उसले कुरा जारी राख्दै भन्यो। उसको लुगामा तिम्रो जस्तो लाञ्छनाको चिन्ह त हुने छैन, तर म उसको मन पढ्नेछु, त्यसको लागि तिमी निश्चित भएर बस। यो विचार नगर कि म विधिको दण्डविधानमा हस्तक्षेप गर्नेछु तथा उसलाई कानूनको हातमा सुम्पिएर आफैले आफ्नै हानि गर्नेछु, यो त कल्पना पनि नगर्नु। म उसको जीवनमा आघात गर्नेछु, अथवा जस्तो मेरो अनुमान छ कि ऊ अवश्य एउटा विख्यात व्यक्ति हो, म उसको ख्याति नष्ट गर्ने प्रयास पनि गर्ने छैन। तिम्रो काममा दया दृष्टिगोचर भइरहेको छ, हेस्टरले आश्चर्य र आतंकित भावले भनिन्। तिम्रा कुरा भयभीत बनाउने जस्ता छन्। तिमी कुनै बेला मेरी पत्नी थियौ, त्यसैले एउटा प्रार्थना तिमीसँग अवश्य गर्नेछु। विद्वानले भन्यो, जसरी तिमीले आफ्नो प्रेमीको रहस्य गुप्त राखेकी छौ, त्यस्तै प्रकारले मेरो परिचय पनि गुप्त नै राख। यो प्रदेशमा मलाई कसैले चिन्दैन, कसैलाई पनि तिमी कुनै बेला मलाई पति भनेर बोलाउने गर्थ्यौ भन्ने कुरा नभन्नु। पृथ्वीको यो नव प्रदेशमा म आफ्नो शिविर बनाउनेछु, नत्र म मानव सुलभ रुचिबाट वञ्चित घुमक्कड नै बनिरहनेछु। तर यहाँ एक पुरुष, एक स्त्री र बच्चा छन् जोसँग मेरो घनिष्ठतम सम्बन्ध जोडिसकेको छ। यो सम्बन्धको कारण प्रेम होस् या घृणा, आधार ठिक होस् या गलत, तर हेस्टर ब्रायन, तिमी र तिम्रो प्रेमी दुवै मेरो भइसक्यौ। मेरो घर त्यही हो जहाँ तिमी छौ, जहाँ त्यो छ, तर कहिल्यै कसैलाई मेरो रहस्य नबताउनु। तिमी यस्तो किन चाहन्छौ, किन हो त्यो गुप्त बन्धनबाट डराउँदै? हेस्टरले सोधिन्। तिमी सबैको अगाडि खुल्ला रूपले मलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरेर किन डिभोर्स गर्दैनौ? किन मलाई सदाको लागि छोडिदिँदैनौ? उसले जवाफ दियो, सम्भवतः म त्यो अपमान सम्झेर भयभीत छु जसको सामना एउटा विश्वासघातिनी पत्नीको पतिले गर्नुपर्छ। केही अन्य कारण पनि हुनसक्छ। मेरो प्रयोजन केवल यो हो कि म मृत्यु पर्यन्त अज्ञात जीवन व्यतीत गर्नेछु। त्यसैले संसारलाई यही सम्झिन देऊ कि तिम्रो पति मरिसकेको छ, जसको खबर मिल्ने कुनै आशा बाँकी छैन। शब्द संकेत तथा दृष्टि आदिबाट कुनै प्रकारले यो व्यक्त नगर कि तिमी मलाई चिन्दछौ। तिमी जसलाई चाहन्छौ उसँग पनि मेरो रहस्य नबताऊ। यदि तिमीले मसँग विश्वासघात गर्यो भने याद राख, त्यसको मान मर्यादा सबै कुरा मेरो हातमा हुनेछ। तिम्रो रहस्यलाई यसै गरी गुप्त राख्नेछु जसरी मैले यो बच्चा र यसको बाबुको रहस्यलाई राखेकी छु, हेस्टरले भनिन्। कसम खाओ, उसले भन्यो। त्यसपछि हेस्टरले कसम खाइन्। र अब श्रीमती प्राइन, बुढो रोजर सिलिङवर्थले उसको यही नाम अगाडि उल्लेख गरिनेछ, उसले भन्यो, अब म तिमीलाई र तिम्रो बच्चालाई तथा त्यो रक्तिम अक्षरलाई एक्लो छोडेर जाँदैछु। यो कस्तो रहला त हेस्टर, कि तिमीले शुद्ध पनि यो लाञ्छनालाई लगाइराख्नुपर्छ, र कि तिमीलाई यो लगाएर शुद्ध नराम्रा र डरलाग्दा सपनाहरू आउँदैनन्? यसरी किन तिमी म प्रति हाँसिरहेका छौ? हेस्टरले उसको दृष्टिको क्षोभपूर्ण भावलाई महसुस गरेर सोधिन्। के तिमी अब त्यो ब्ल्याक म्यान समान हौ जो यो बस्तीको छेउछाउको जङ्गलमा घुम्छ? के तिमीले मलाई शपथको यस्तो कुनै बन्धनमा बाँधेका छौ जुन मेरो आत्माको विनाशक हुनेछ? होइन, तिम्रो आत्मा होइन, उसले फेरि मुस्कुराउँदै जवाफ दियो। होइन होइन, तिम्रो होइन, कहिल्यै होइन। हेस्टरको कारावासको अवधि सकियो। जेलबाट बाहिर निस्केपछि उनले उन्मुक्त आकाशमुनि स्वतन्त्र हावा र प्रकाशमा सास फेरिन्। उनी न्यू इङ्ल्यान्डमा बस्नको लागि आफूलाई विश्वास दिलाउने जुन प्रयत्न गरिरहेकी थिइन् र अन्त्यमा उनले जुन तर्क निकालिन् त्यो अर्धसत्य र मन भुलाउने खालको मात्र थियो। उनले मनमा नै भनेकी थिइन् यही नै उनले अपराध गरेकी थिइन् र यही नै उनले सांसारिक दण्ड भोग्नुपर्छ। लाञ्छनाको दैनिक यातनाबाट आखिर उनको आत्मा पुनः परिष्कृत हुनेछ अनि त्यसमा नयाँ पवित्रताको प्रादुर्भाव हुनेछ र यो बलिदानले उनलाई देवताहरूको बीचमा पुर्याउनेछ। त्यसैले पनि हेस्टर प्रायन भागिनन्। नगर बाहिर प्रायद्वीपको सीमा नजिकै सबै बस्तीदेखि टाढा एउटा सानो खरको झोपडी थियो। बस्ती बसाउनेहरूमध्ये कसैले त्यो बनाएको थियो। त्यहाँको भूमि बन्जर भएको र टाढा भएको हुनाले मानिसको चहल पहल थिएन। त्यसैले बनाउने मानिसले त्यो स्थान छोडिदिएको थियो। त्यो झोपडीको अगाडि समुद्र थियो र पश्चिमतिर पहाड र घना जंगल थियो। हेस्टरसँग जे जति धेरथोर सामान थिए त्यो लिएर दण्डाधीशको अनुमतिले उसैको शंकापूर्ण निगरानीमा उनी त्यो एकान्त गृहमा आफ्नो बच्चासँग बस्न थालिन्। त्यसै दिनदेखि त्यो स्थान शंकाको रहस्यमय कालीमासँग आवेष्टित भयो। ती एक्लै हेस्टरको संसारमा कोही थिएन जो साहस गरेर उनको नजिक आउन सकोस्। तर उनले कुनै अभावबाट पीडित हुनुपर्ने खतरा थिएन, किनकि उनीसँग यस्तो कला थियो जसको सहारामा उनी आफू तथा बच्चाको आजीविका राम्ररी चलाउन सक्थिन्। उनी सिलाइको काममा सिद्ध हस्त थिइन् जसमाथि त्यो युगमा नारीको पूर्ण आधिपत्य थियो र आज पनि छ। उनको छातीमा विचित्र प्रकारले बनाइएको त्यो रक्तिम अक्षर सुकोमल भावना तथा सजीव कल्पना भरिएको कलाको प्रतीक हुन्थ्यो। कसैलाई पादरी जीवनको दीक्षा दिने या दण्डाधीशलाई पद आरोहण गर्ने आदि सार्वजनिक उत्सवमा अथवा जब कुनै सरकार आफ्नो गरिमा र प्रतिष्ठा प्रदर्शित गर्थ्यो तब नीतिको रूपमा यस्तो चलन चलाउने गरिन्थ्यो जसमा पूर्ण गाम्भीर्य भएर पनि पूरा शान देखाइन्थ्यो। शासनमा रहने सबै मानिसको लागि गहिरो कलर, सुन्दर टाईहरू र राम्रा वस्त्रहरू आवश्यक मानिन्थे। यद्यपि सामान्य मानिसहरूलाई यस्तो खर्चिलो वेशभूषा लगाउने अनुमति कानूनद्वारा दिइएको थिएन। उच्च दर्जाका र धनाढ्य मानिसहरूलाई यसको छुट थियो। शोक परेको बेलामा पनि कात्रोको लागि कात्रो कपडा, सेतो ओढ्नी तथा नातेदारहरूको शोकमा पनि हेस्टर प्राइनको श्रमले बनाइएका वस्तुको आवश्यकता पर्थ्यो। उनको हस्तकला फेसन बन्दै गयो। ती विपत्तिग्रस्त नारीप्रति सहानुभूतिको कारणले अथवा यस्तो विकृत उत्सुकताको कारण उनीद्वारा निर्मित सामान्य र न्यूनतम वस्तुलाई पनि मूल्यवान सम्झिन्थ्यो वा अन्य अस्पष्ट कारण थिए। सम्भवतः एस्टरले यो श्रमबाट आफ्नो अभावको पूर्ति गर्ने गर्थिन्। निश्चय नै उनीसँग यति धेरै काम थियो कि उनी जति समय काम गर्न उचित सम्झिन्थिन् त्यति नै समय काममा लागिरहन्थिन्। उनको पापको दूषित हातले बनेको वस्त्र शाही उत्सवमा लगाएर मिथ्या विमान नष्ट गरिन्थ्यो। त्यति बेला उनको श्रम गवर्नरको कलरमा, सैनिकको रूमालमा र पादरीको टाईमा स्पष्टतः दृष्टिगोचर हुन्थ्यो। उनैको सिलाइले बच्चाको टोपी सुशोभित हुन्थ्यो। यो सिलाई मृतकको कात्रोसँगै भूगर्भमा गल्न र सड्नको लागि हालिन्थ्यो, तर कहिल्यै नववधुको लज्जा आवरण सेतो घुम्टोमा उनको श्रम प्रयोग गरिँदैनथ्यो। यसैबाट थाहा हुन्थ्यो कि समाज कति निर्दयताले उनलाई घृणा गर्थ्यो। उनको आफ्नो लुगा मोटो तथा सेतो रङको थियो र आभूषणको रूपमा केवल रक्तिम अक्षर थियो जुन लगाइराख्नु उनको कुटिल भाग्यमा लेखिएको थियो। उनी आफ्नो बच्चाको आवश्यकतामा खर्च गरेर बचेको अतिरिक्त पैसा विपत्तिग्रस्त ती स्त्रीहरूलाई दान दिने गर्थिन् जो प्राय आफ्नो पालनकर्ताको नै अपमान गर्थे। आफ्नो धेरै समय जुन उनी कलाको उत्कृष्ट कार्यमा लगाउन सक्थिन् तथापि त्यो समय उनी गरिबको लागि साधारण काम गरेर बिताउँथिन्। श्रम नै हेस्टरको लागि आफ्नो जीवनको समस्त चाहना अभिव्यक्त गर्ने तथा शान्त गर्ने एकमात्र साधन हुन सक्थ्यो, तर उनी त्यसको आनन्दानुभूतिलाई अन्य सुख जस्तै पाप सम्झिन्थिन्। यस प्रकार यो मामूली कुराबाट पनि चेतनाको विकृतिको कारणले यो भय हुने गर्थ्यो कि उनी वास्तविक प्रायश्चित गरिरहेकी नभएर त्यो स्थानमा केही सन्देहजनक तथा गलत कुराहरू उनको मनमा थिए। यस प्रकार हेस्टर प्राइम पनि संसारको कार्य व्यापारमा आफ्नो योगदान दिइरहेकी थिइन्। चरित्रको स्वाभाविक बल र अपूर्व क्षमताको कारण उनी आफ्नो दायित्वको अवहेलना गर्न सक्दिन थिइन्, तर कठोर श्रम र विरक्तिले उनको आकृतिमा हत्याराको कुटिल आँखी भाउभन्दा कठोर चिन्ह अङ्कित गरिदिएको थियो। समाजसँग सम्पर्क र व्यवहारमा कुनै त्यस्तो कुरा थिएन जसमा उनले अनुभव गर्न सकुन् कि उनी आफू पनि यही समाजको एउटा अङ्ग हुन्। प्रत्येक दृष्टि, प्रत्येक भङ्गी, प्रत्येक शब्द, यहाँसम्म कि उनको सम्पर्कमा आउनेहरूको मौनतामा पनि उपेक्षाको भाव निहित थियो र प्राय यो व्यक्त पनि गरिन्थ्यो कि उनी समाजबाट निर्वासित छिन् र सर्वथा परित्यक्त, मानव उनी कुनै अन्य नक्षत्र लोककी अभिशप्ता हुन् र उनको कार्य मानवेत्तर प्राणी जस्तो होस्। हेस्टरले चिर अभ्यासबाट आफ्नो स्वभावलाई यस्तो बनाइन् कि उनी कहिल्यै समाजले दिएका ती प्रहारहरूको जवाफ दिन्नथिन्। बस केवल लालीको एउटा रेखा उनको पहेँलो ओठमा दौडन्थ्यो र फेरि हृदयको गहिराईमा विलीन हुन्थ्यो। समाजले उनलाई आफ्नो क्रोधको शिकार बनाएको थियो, तर उनी कहिल्यै आफ्ना शत्रुहरूको हानिको लागि प्रार्थना गर्दिनथिन् र यो कुरामा चिन्तित रहन्थिन् कि कतै शत्रुको लागि गरिएको क्षमाको कामनामा उनको वरदान भरिएको शब्द नै अभिशापमा नबदलियोस्। प्युरिटनहरूको न्यायालयले उनको लागि जुन चिरकालसम्मको लागि दण्डको कुटिल विधान बनाएको थियो त्यसको व्यवस्था निरन्तर तथा अनेक प्रकारले उनको अगाडि धड्कनमा व्याप्त रहन्थ्यो। पादरीहरू उनलाई देख्ने बित्तिकै गल्लीमा उभिएर उपदेश दिन थाल्थे र ती बिचराको चारैतिर क्रूर तथा कुटिल दृष्टि भएकाहरूको भीड लाग्थ्यो। यदि उनी गिर्जाघरमा परमपिताको ध्यानमा केही क्षणको लागि सुखद शान्तिको प्रसाद पाउन गइन् भने त्यहाँ पनि दुर्भाग्यवश यही देख्न पाउँथिन् कि पादरीहरू उनको जीवनलाई धर्मोपदेशको विषय बनाइरहेका छन्। उनलाई बच्चाहरूसँग पनि डर लाग्न थालेको थियो, किनकि सबै बच्चाको हृदयमा उनका आमा बाबुले उनीप्रति जो आफ्नो एकमात्र बच्चीसँग नगरको गल्लीमा मौन भावले घुम्ने गर्थिन् केही अस्पष्ट तथा आतंकपूर्ण भावना भरिदिएका थिए। पहिला बच्चाहरू उनलाई गल्लीमा निस्कन दिन्थे र फेरि कोही टाढा उभिएर चिच्याउँदै एउटा शब्दको उच्चारण गर्थे जसको अर्थ उनीहरू स्वयंलाई थाहा हुँदैनथ्यो, तर त्यो शब्द ती नारीको हृदयमा बाण जसरी लाग्थ्यो र उनलाई यस्तो अनुभव हुन्थ्यो मानव समस्त संसारलाई उनको कुकर्मको बारेमा थाहा भइसकेको छ। यदि बोट बिरुवाको पातले उनको पापपूर्ण कथा एक आपसमा भन्थे, ग्रीष्म ऋतुको वायु त्यो कथा सुनाउँथ्यो, या जाडोमा सिरिटोले पनि यसको वर्णन गर्थ्यो भने उनलाई यति धेरै दुःख हुँदैन थियो जति यी निष्पाप बच्चाको मुखबाट भन्न लगाइएका शब्दको भारले हुन्थ्यो। यति मात्र होइन, प्रत्येक नयाँ दृष्टिको आघातले उनको वेदनालाई असह्य बनाइदिन्थ्यो र विशेषतः जब कुनै परदेशी त्यो रक्तिम अक्षरतिर आश्चर्यको भावले हेर्थ्यो तब हेस्टरलाई यस्तो प्रतीत हुन्थ्यो मानव उनको आत्मामा कसैले चिथोरेको छ। उनी प्राय त्यो कलङ्कको चिन्हलाई आफ्नो हातले लुकाउन चाहन्थिन् तर लुकाउन सक्दैनथिन्। योदेखि बाहेक परिचित दृष्टिको आघात अरू धेरै कठिन हुन्थ्यो र त्यो निर्दयी दृष्टिले अत्यन्त असह्य व्यथा जगाइदिन्थ्यो। यति धेरै आघात सहेर पनि उनको हृदय कठोर भएको थिएन, बरु त्यो वेदनाको अङ्कुरलाई नयाँ जीवन मिल्थ्यो। तर कयौं दिनहरू बित्थे, महिनाहरू बित्थे र फेरि कुनै दिन उनको यो लाञ्छनामा कुनै यस्तो दृष्टि पर्थ्यो जसले गर्दा उनी क्षणभरको लागि आराम महसुस गर्थिन् र उनलाई त्यो मानिसले आफ्नो पीडा बाँडेको जस्तो लाग्थ्यो। तर केही क्षणमा नै उनको हृदयमा गहन वेदना उम्लेर आउँथ्यो र उनी सम्झिन्थिन् मानव त्यो क्षण फेरि उनले पाप गरेकी हुन्। त्यसो त एक्ली हेस्टरले मात्र पाप गरेकी थिएनन्। तब उनको विचारमा एउटा दुष्प्रभाव जन्मन्छ। यदि उनको नैतिक र बौद्धिक बल क्षीण भएको भए एकाङ्की जीवनको यो व्यथाको प्रभाव अरू धेरै हुने थियो। जुन आफ्नो सानो दुनियाँसँग उनको बाह्य सम्बन्ध थियो त्यसैमा घुम्दै फिर्दै जाँदा कहिलेकाहीँ हेस्टरलाई यस्तो लाग्थ्यो, यद्यपि यो कल्पना मात्र थियो किन्तु यति सशक्त थियो कि त्यसलाई रोक्न सकिँदैनथ्यो। या त यो कल्पना मात्र थियो या अनुभूति जे होस्, यो रक्तिम अक्षरले उनीमा नवचेतनाको सञ्चार भरिदिएको थियो। उनी आफ्नो यो विश्वासमा भयभीत भएर काम्न थाल्थिन्। उनलाई अरूको अन्तस्करणको पापको ज्ञान भएको छ, तर कारणवश उनको यो विश्वासले उनको मनमा घर बसाउँथ्यो। आत्माको यो नयाँ शक्तिद्वारा उनलाई जुन कुराको ज्ञात हुन्थ्यो त्यसबाट उनी आतंकित हुन्थिन्। आखिर त्यो कुरा के थियो? सम्भवतः शैतानले नै उनीसँग कानेखुसी गर्ने गर्थे र यद्यपि त्यसले आफ्नो पूरा प्रभाव पार्न सक्दैन थियो, त्यसले उनलाई यही सम्झाउन चाहन्थ्यो कि बाह्य पवित्रता केवल धोका हो, झुटो हो। यदि सत्यलाई खोज्ने हो भने अनेकौं नारीको छातीमा हेस्टरको जस्तो रक्तिमा अक्षर चम्किएको देखिन सक्छ, या फेरि केही अस्पष्ट तर वास्तविक सूचना कतैबाट पनि पाउन सकिन्छ। उनको दुःखले भरिएको अनुभवमा कुनै कुरा पनि भावोद्वेगभन्दा धेरै कष्टप्रद तथा घृणित थिएन। जब कहिल्यै कुछ समयमा यस्तो आवेग उठ्थ्यो तब उनको हृदय डर र व्यथाले व्याप्त हुन्थ्यो, र जब उनी सदाचार र न्यायको पुतला कुनै माननीय मन्त्री या दण्डाधीशको नजिकैबाट जान्थिन् तब उनको त्यो रक्तिम लाञ्छनाबाट एउटा सहानुभूतिपूर्ण उच्छ्वास निस्कन्थ्यो, किनकि हरेक मानिसहरू यो पदाधिकारीहरूलाई त्यो युगमा देवता समान मान्थे। हेस्टरको हृदयले भन्थ्यो कि खराबीहरू उनको छेउछाउमै छैन, तर जब उनी अनिच्छाले त्यता हेर्थिन् तब ती पादरीमा पनि मानवताको सर्वथा अभाव देखिन्थ्यो। यस प्रकार जब उनी कुनै धर्मप्रचारक भिक्षुणीको छेउबाट जान्थिन् जो किम्बदन्तीको आधारमा आजन्म कुमारी नै रहिन् र जसले वासनालाई आफ्नो हृदयभित्र हिउँ चाहिँ शीतल बनाइराखेकी छिन्, तब त्यो भिक्षुणीले पनि अति घृणाले उनीतिर हेर्थिन्। तब यस्तो लाग्थ्यो जस्तो त्यो आजन्म कुमारीको हृदयको उष्माबाट पग्लेर हिउँ र हेस्टरप्रायनको बक्षमा चम्केको त्यो लाञ्छनामा धेरै समानता छ, अथवा उनलाई अकस्मात एउटा चेतावनी मिल्थ्यो, हेर हेस्टर, यो पनि तिम्रो साथी हो। र जब माथितिर हेर्थिन् तब उनलाई थाहा हुन्थ्यो कि कुनै नवयुवती उनको रक्तिमा अक्षरलाई हेरिरहेकी छिन्। फेरि उनले देख्थिन् ती युवतीको हृदयमा रक्तिमा दौडियो छ, मानव यसै क्षणिक दृष्टिपातबाट नै उनको सच्चरितामा दाग लगाइयो। यस शैतानहरू के तिमीहरूको तिलस्मको यो चिन्हले यौवन तथा वृद्धावस्थामा पनि बिचरा पापात्मालाई छोड्ने छैन? श्रद्धाको अभाव पापको दुःखको परिणाम हो। साँचो त यो हो कि आफ्नै दुर्बलताले आहत भएकी बिचरा अभागिनीको चरित्रमा पनि सदाचारको केही अंश अवश्य थियो, तर मानिसको कठोर कानून यही भन्छ कि कोही पनि प्राणी उनीभन्दा अधिक अपराधी छैन। त्यो हृदयहीन शुष्क युगमा लफङ्गा मानिसहरू आफ्नो कल्पनाको आधारमा वातावरणमा एक विचित्र प्रकारको आतंक फैलाउँथे र रक्तिम अक्षरको सम्बन्धमा एउटा कथा सुनाउने गर्थे। उनीहरूको भनाइ थियो कि यो चिन्ह कुनै रङमा हालेर रंगाइएको केवल रक्तिम वस्त्र मात्र होइन, यो रक्तिमा नर्कलाई जलाउने आगोको प्रतीक हो। र जब हेस्टर प्राइन रात्रिको समयमा कतै निस्कन्थिन् तब उनको वक्षस्थलमा त्यो चम्किरहेको देख्न सकिन्थ्यो। हामीले यो अवश्य नै भन्नुपर्छ कि यो अक्षरले हेस्टरको छाती पूर्ण रूपले रापिलो हुन्थ्यो होला। ती लफङ्गाहरूको किम्बदन्तीमा सम्भवतः धेरै सत्य थियो, चाहे आधुनिक युगका मानिसहरूले यसलाई स्वीकार हामीले आजसम्म त्यो सानो शिशुको बारेमा धेरै कम भनेका छौं जसको निष्पाप जीवनको आविर्भाव विधाताको अज्ञात आदेशले भएको थियो र जो सुन्दर अनस्वर कमल समान अपराधपूर्ण वासनाको हिलोबाट उत्पन्न भएको थियो। उसको विकास तथा दिन प्रतिदिन उसको निख्रदै गएको सौन्दर्य प्रभा र त्यो पलको सुकोमल र साना अङ्गमा प्रस्फुटित हुन लागेको प्रतिभाको आभा निहार्नु ती दुःखी स्त्रीलाई कति धेरै विचित्र लाग्थ्यो होला। हेस्टरले उनकी बच्चीको नाम पल राखेकी थिइन्। यद्यपि यो नाम त्यो कुराको द्योतक थिएन कि उसमा मोती जस्तो शान्त र दूध जस्तो कान्ति थियो, त्यसैले उनले बच्चीलाई पल भनेर बोलाउने गर्थिन्। उसको मूल्य धेरै थियो किनकि उसलाई आमाले आफ्नो समस्त निधि लुटाएर पाएकी थिइन्। त्यही बच्चेको निशाना उनको बक्समा थियो, त्यसैले उनको जीवनको सम्पर्क नश्वर मानव जाति र आउनेवाला पीढ़ीसँग थियो तथा उनैले उनलाई स्वर्गको पवित्रात्मा बनाउनेवाला थिइन्। यी विचारले हेस्टरको मनमा आशाको साटो आतंक नै उत्पन्न हुन्थ्यो। उनलाई त यो थाहा थियो कि उनको कार्य पापपूर्ण थियो जसको परिणाम शुभ हुन सक्दैनथ्यो। ती बच्ची बढ्दै गएको देखेर उनी भयभीत हुने गर्थिन् र त्यो बच्चीमा उनले आफूले जन्म दिँदाको अपराधको आभास हुन्थ्यो। बच्चीमा एक प्रकारको गरिमा थियो जसबाट प्राय अनुपम सौन्दर्य वञ्चित रहन्थ्यो। उनको वस्त्र साधारण भए पनि हेर्नेहरूलाई त्यो अत्याधिक सुन्दर जस्तो लाग्थ्यो, तर पहललाई मोटो लुगा लगाइँदैनथ्यो। उनका लुगाहरू खेल खेलेर धुलो मैलो लागेर फाटेको भए पनि उनी त्यति नै सुन्दर देखिन्थिन्। पलका धेरै थरीका लुगाहरू थिए। यी एउटी बच्चीमा नै हेस्टर अनेकौं बच्चाहरूको झलक देख्ने गर्थिन्। त्यसैले उनीमा कुनै किसानको छोरीमा हुने जंगली फूल जस्तो निखार पनि थियो र कुनै शिशु राजकुमारीको जस्तो शान पनि थियो। तर यो सबैमा एउटा उत्कट भावना थियो, एक प्रकारको रंग जो कहिले समाप्त हुँदैन थियो। तथापि कुनै परिवर्तनवश त्यसको रंग पहेँलो भएको थियो, तब उनको विशेषता नै नष्ट हुनेछ र त्यो पल रहने छैन। यो बाह्य परिवर्तनशीलताले उनको आन्तरिक जीवनका अनेकौं गुण स्पष्ट थाहा हुन्थ्यो। उनको प्रकृतिमा पनि गम्भीरता थियो र अनेक रूपता पनि, तर हेस्टरको आशंकाले नै उनलाई धोका दिएको थियो। न त उनमा संसारप्रति आग्रह थियो र न संसारसँग मिलेर हिँड्ने भावना नै थियो। उनी सामाजिक नियमको पालना गर्ने नारी बन्न सकेनन्। उनलाई जन्माउनमा एउटा महान नियमको उल्लङ्घन गरिएको थियो र त्यसको परिणाम स्वरूप यसको आविर्भाव भएको थियो, जसमा गुण र विशेषता धेरै सुन्दर थियो। तर त्यसमा कुनै व्यवस्था थिएन, या फेरि यदि कुनै व्यवस्था थियो भने पनि त्यो अनियमित थियो र उनको विशेष प्रकृति अनुरूप नै थियो। त्यो गुणको विविधता र व्यवस्था आँक्नु अत्यन्त कठिन अथवा असम्भव थियो। हेस्टर आफ्नै बालिकाको चरित्रको विश्लेषण त्यो समयको आफ्नो जीवनस्थितिको अवलोकनद्वारा गर्न सक्थिन्। जब उनी आफ्नो आध्यात्मिक भावनाबाट त्यो बच्चीको आत्मालाई तथा आफ्नो शरीरले उनको शरीरलाई पोषित गरिरहेकी हुन्थिन्, जन्मनु अगाडि नै त्यो बालिकाले आफ्नै आमाको आवेशपूर्ण स्थितिबाट नैतिक जीवनको किरण पाएकी थिइन्। यद्यपि त्यो किरणको मूल स्वरूप जति नै श्वेत र प्रखर किन नहोस्, तर त्यसमा गहिरो रातो सुनौलो धब्बा, अग्निशिखाको चमक, एउटा कालो छाया र मध्यमा स्वच्छ प्रकाशबाट प्रकाशित तत्व अवश्य थियो। योदेखि बाहेक हेस्टरको आत्माले त्यो बेला जुन संघर्षको सामना गर्नु परेको थियो त्यसको स्पष्ट प्रभाव पलमा अंकित भएको थियो। पलको स्वभावमा धेरै उपेक्षा, उद्दण्डता, तीव्र उतार चढाव र हृदयमा छाएको उदासीको बाक्लो कालो बादल स्पष्ट देख्न सकिन्थ्यो। त्यो सबै गुण अब नवोदित बालिकाको उषा जस्तो दिव्य प्रकाशमा चम्किरहेको थियो र कसलाई के थाहा दिन ढलेपछि त्यहाँ आँधी तुफानको प्रकोप हुनेछ। पाइन एक यस्ती आमा थिइन् जो आफ्नो एकमात्र छोरीलाई अनुचित कडा व्यवहार गर्न डराउने गर्थिन्, तर आफ्ना गल्ती र विपत्तिलाई ध्यानमा राख्दै आफ्नो अधीनमा यी अनश्वर बालिकामाथि दयापूर्ण तर कठोर नियन्त्रण राख्ने गर्थिन्। उनले मधुर मुस्कान र तीखो प्रकुटी दुवैको प्रयोग गरेर हेरेकी थिइन् कि उपचारका यी दुवै साधनको ती बालिकामा कुनै विशेष प्रभाव पर्दैनथ्यो। त्यसैले उनी फेरि उभिएर बालिकालाई आफ्नो प्रवृत्ति अनुसार चल्न दिन्थिन्। शारीरिक बाध्यता र नियन्त्रण जति धेरै बेर रहन्छ उति नै धेरै बेरसम्म त्यसको प्रभाव पर्ने गर्छ। मन र बुद्धिमा प्रभाव पार्ने अरू प्रकारको अनुशासनमा सानी पहलको वृत्तिमा क्षणिक परिवर्तनका कारण उनको अन्तस्करणलाई थाहा नै हुँदैन थियो। पहलको शैशवकालमा नै हेस्टरलाई उनको त्यो विशेष दृष्टिको ज्ञान भइसकेको थियो, जस्तै उनलाई चेतावनी मिल्थ्यो कि यदि अब पहलसँग कुनै आग्रह या अनुरोध गरियो भने सबै परिश्रम व्यर्थ हुनेछ। यो दृष्टिमा विवेकशीलता हुन्थ्यो, तर अस्पष्ट तथा कहिलेकाहीँ विकृति र घृणाका रेखाहरू अंकित हुन्थ्यो र प्राय चेतनाको उद्दाम प्रवाह हुन्थ्यो, जसलाई देखेर हेस्टर यो प्रश्न नगरी बस्न सक्दिनथिन् कि के साँच्चैकै पल मानव जगत कि नै हुन् त। उनी आकाशमा विहार गर्ने अप्सरा जस्ती लाग्थिन्, जो झुप्रोको ढोकामा कल्पनापूर्ण खेल खेलेर एउटा परिहासपूर्ण मुस्कान फ्याँक्दै भाग्थिन्। जुन निधिलाई हेस्टरले आफ्नो सबै कुरा गुमाएर पाएकी थिइन् र जुन उनको समस्त संसार पनि थियो, उनी र आफू बीचमा भएको यो आश्चर्य र उल्झनमा पारे रहस्यले उनको हृदय विदीर्ण गरिदिएको थियो। जब बच्ची सुख निद्रामा विश्राम गरिरहेकी हुन्थिन् तब उनलाई वास्तविक सुखको अनुभव हुन्थ्यो। तब उनी घण्टौं विशेष सुखको रसस्वादन गर्थिन् र फेरि उनलाई यस्तो लाग्थ्यो कि पलको खुल्ला परालामा विकृत भावको व्यञ्जना भइरहेको छ र उनको तन्द्रा टुट्थ्यो। चिठो र तीव्र गतिले पहल ठुली भएन र उनमा समाजसँग सम्पर्क गर्ने योग्यता आयो। यदि हेस्टरले आफ्नो बच्चीको आवाज अरू बच्चाको तुमुल ध्वनिमा सुन्न पाएकी भए, त्यो खेलमा मग्न बच्चीहरूको झुण्डमा आफ्नो प्रिय बच्चीको मधुर ध्वनि चिन्थिन् भने त्यो क्षणमा उनलाई कति प्रसन्नता हुन्थ्यो होला। तर यो सब असम्भव थियो। अभागी पल जन्मैदेखि बहिष्कृत थिइन्। उनलाई कलङ्क र पापको चिन्ह मानिन्थ्यो। उनलाई अरू बच्चाहरूसँग खेल्ने कुनै अधिकार थिएन। यो कति महत्वको कुरा हो कि एउटा अद्भुत प्रवृत्ति जन्य योग्यताको आधारमा ती बच्चीले आफ्नो एकाङ्की स्थितिलाई बुझिन्। उनले यो अटुट कलङ्कलाई चिनिन् जुन उनको चञ्चलतामा खिचिएको थियो। घरमा तथा आमाको झुपडीको वरिपरि कतै पनि पहल कसैसँग कुनै सम्पर्क स्थापित गर्न चाहन्नथिन्। उनको सृजनकारी आत्माले जीवनको ज्योति छरिरहेको थियो र हजारौं वस्तुहरूसँग उनको आन्तरिक परिचय भइरहेको थियो। ठिक त्यसै गरी जसरी एउटा मसालले अँध्यारोमा उज्यालो फैलाउने गर्छ, पहलसँग खेल्ने केही साथी थिए, फूल केही काँडा र एक दुईवटा लट्ठी। यिनै वस्तुको संयोगले उनी आफ्नो सानो हृदयको प्रत्येक भावनालाई तृप्त पार्ने गर्थिन्। उनको एकाङ्की आवाज आमाको कुटीमा तुमुल ध्वनि जसरी गुन्जिने गर्थ्यो। कल्पनाको योगले र एक उदीयमान शिशुको विशेष गुणको दृष्टिले सम्भवतः पहलमा आफ्नो उमेरका अरू प्रतिभाशाली बच्चाहरूको भन्दा धेरै गुण देखिन्थ्यो। सँगै खेल्ने साथीको अभावको कारण पहल कल्पनाको धेरै आश्रय लिने गर्थिन्। फरक यो थियो कि उनी आफ्नो हृदय तथा मनलाई यो सृष्टिको एक अकथनीय विरोधको भावनाले हेर्ने गर्थिन्। उनले आफ्नो कल्पना सृष्टिमा कहिल्यै साथीको सिर्जना गरिनन्, तर यस्तो लाग्थ्यो कि उनी कुनै शैतानको कल्पना गरिरहेकी छिन् जहाँबाट धेरै सशस्त्र सैनिकहरू निस्केर आइरहेका छन् र उनीहरूसँग फलाम लिन तत्पर रहेकी छिन्। कहिलेकाहीँ पहललाई हेर्दा हेर्दै हेस्टरको स्थिति यस्तो हुन्थ्यो कि उनी सिलाइको काम छोडेर घुँडा टेकेर आहत हृदयको तीक्ष्ण व्यथाले चिच्याउँथिन्। उनी आफ्नो वेदना लुकाउन सक्दिनन्, उनको दर्दपूर्ण आवाज सुस्केरामा बदलिन्थ्यो। हेस्टर प्राइन भन्थिन्, हे आकाशवासी परमपिता, यदि तिमी अझै मेरो पिता हौ भने यो बताऊ कि यो सानी बच्चीको रूपमा मैले कसलाई जन्म दिएँ। पहल यो करुणा भरिएको प्रार्थना सुन्छिन् अथवा कुनै अज्ञात आन्तरिक शक्तिले आमाको व्यथित हृदयको धड्कन अनुभव गर्थिन् र आफ्नो हाँसिरहेको सानो फूल जस्तो अनुहार आमातर्फ फर्काएर बालसुलभ मुस्कान छोड्थिन् र फेरि खेल्न थाल्थिन्। हेस्टर आफ्नी बच्चीको अनुहारमा आफ्नो प्रतिबिम्ब देखिरहेकी हुन्थिन्, जस्तो हरेक आमाहरूले देख्ने गर्छन्, किनकि एकाङ्की र व्यथित आमाहरूलाई यसैमा केही सुखद क्षणको अनुभूति हुन्छ। अकस्मात उनलाई यस्तो लाग्छ कि पहलको आँखाको काला काला परेलाहरूमा आफ्नो प्रतिबिम्बको स्थानमा अरू कुनै शैतानसँग मिल्दोजुल्दो मुस्कान तर परिचित जस्तो अनुहार, जसमा उनले पहिला पनि मुस्कुराहट र घृणाको मिश्रण देखेकी थिइनन्, जो उनी देखिरहेकी थिइन्। जब उनी अनुभव गर्थिन् कि जब त्यो सानी बच्चीमा कुनै दूषित आत्माको प्रभाव छ र जो ठिक त्यही समय घृणापूर्ण उपहास गर्नको लागि चियाइरहेको छ, पछि पनि त्यो छाया जस्तो स्मृतिबाट हेस्टरलाई अत्याधिक मानसिक वेदना हुन्थ्यो र ग्रीष्म ऋतुमा एक दिन जब पहल खेल्न कुद्न योग्य भइन्, उनले मुठीभरि जंगली फूल जम्मा पारिन् र त्यो फूल आमाको छातीमा हानेर आफ्नो मन बहलाउन सुरु गरिन्। जब उनी त्यो रत्तीमा अक्षरमा फूल बर्साउँथिन् तब खुसीले नाच्न थाल्थिन्। छोरीले यस्तो गर्दा हेस्टरले पहिला त आफ्ना दुवै हातले छातीमा रहेको त्यो लाञ्छनाको चिन्हलाई छोप्न खोजिन्, तर किन हो कुन्नी, स्वाभिमानको कारणले उनी विरक्त भएर अथवा यो अकथनीय वेदनाको कारण उनको पापको प्रायश्चित हुनेछ भन्ने लागेर उनले आफ्नो इच्छालाई रोकिन् र सिधा बसिरहिन्। त्यति बेला उनको रङ मरेको मानिसको जस्तै पहेँलो भएको थियो। उनले अत्यन्त दुःखी मनले पहलका साना साना आँखामा हेरिरहेन्। फूलको प्रहार भइ नै रह्यो र त्यो रत्तीमा अक्षरमा निशान परि नै रह्यो, जसले उनलाई यस्तो असह्य वेदनाको अनुभूति भयो जसको उपचार संसारमा कतै पनि हुनै सक्दैन थियो। अन्तमा त्यो बच्चीले ल्याएको सबै फूल सकियो र बच्ची निश्चिन्त भावले उभिएर आमालाई ध्यानले हेर्न थालिन्। उनको कालो आँखाको गहिराईमा अट्टहास गर्दै शैतानको आकृति देखिन थाल्यो, अथवा हेस्टर यस्तो कल्पना गरिरहेकी थिइन्। हेस्टर चिच्याइन्, छोरी तिमी को हौ? बच्चीले भनिन्, आमा म तपाईँकी सानी पहल हुँ। यसोभन्दा पहल मुस्कुराइन् र एउटी सानी अप्सराको जस्तै परिहासपूर्ण भावले कुद्न र उफ्रिन थालिन्। उनी अब उड्न पनि थाल्नेछिन्, यस्तो लागिरहेको थियो। हेस्टरले सोधिन्, के तिमी साँच्चै मेरी नै छोरी हौ? उनले यो प्रश्न त्यत्तिकै सोधेकी थिइनन्, बरु त्यो प्रश्नमा एउटा सात्विक भाव थियो, किनकि पहलको प्रतिभा यति अद्भुत थियो कि उनकी आमालाई नै कहिलेकाहीँ यो शंका हुन थाल्दथ्यो कि सम्भवतः यो सानी बच्चीलाई आफ्नो जन्मको गोपनीय कुरा थाहा छ र कतै उसले त्यो भेद नखोलिदियोस्। बच्चीले त्यही मुद्रामा जवाफ दिइन्, हो आमा, म तपाईँकी सानी बच्ची पहल हुँ। तिमी मेरी बच्ची होइनौ, तिमी मेरी पहल होइनौ, आमाले परिहास गर्दै भनिन्, किनकि प्रायः गम्भीरभन्दा गम्भीर स्थितिमा पनि उनमा परिहासपूर्ण भावनाको आवेग पैदा हुन्थ्यो। अब मलाई यो बताऊ कि तिमी को हौ र तिमीलाई कसले पठाएको हो? आमाले फेरि सोधिन्। बच्ची गम्भीर भएर हेस्टरको छेउमा आइन् र उनको छेउमा बसेर प्रेमपूर्वक बोलिन्, आमा तपाईँ नै भन्नुहोस् न, तिमीलाई भगवान्ले यहाँ पठाएका हुन् मेरी छोरी? हेस्टरले जवाफ दिइन्। उनले हिचकिचाहट मान्दै यसो भनेकी थिइन्, जुन तीक्ष्ण बुद्धि भएकी बच्चीसँग यो कुरा लुक्न सकेन या आफ्नो स्वाभाविक ठट्यौलो व्यवहारले अथवा कुनै दुरात्माबाट प्रभावित भएर उनले आफ्नो सानो औला त्यो रक्तिमा अक्षरमा डुलाइन्। फेरि उनले चिच्याएर भनिन्, त्यो भगवानले मलाई पठाएको होइन, आकाशमा बस्ने भगवान मेरो पिता होइन, चुप चुप लाग पढ तिमी यस्तो कुरा गरे नगर आमाले जवाफ दिएन। आफ्नो पीडा दबाएर राखेकी थिइन्। उनले पललाई सम्झाउँदै फेरि भन्न थालिन्, हामी सबैलाई यहाँ भगवानले नै पठाएका हुन्, मलाई पनि उनीले पठाएका हुन्। यदि उनले नपठाएको भए यस सानी मूर्ख केटी तिमी यहाँ कसरी आउँथ्यौ? अब गम्भीर भएर होइन, बरु हाँस्दै हाँस्दै र नाच्दै नाच्दै पलले भनिन्, भन्नुहोस् आमा, तपाईँ मलाई यो कुरा अवश्य भन्नुहोस्। हेस्टर स्वत शङ्काको गहिरो खाडलमा फँसेकी थिइन्। त्यसरी उनले यो समस्याको समाधान गर्न सकिनन्। उनलाई स्मरण थियो पलको केही विचित्र भाव देखेर गाउँलेहरूमा यो कुरा चल्ने गर्थ्यो कि ऊ शैतानकी छोरी हो र प्राचीन क्याथोलिक युगदेखि लिएर आजसम्म जहिले पनि यस्तो शैतानी सन्तानको जन्म केही पापपूर्ण कार्य गर्नेको लागि संसारमा हुने गर्छ। लुथरका शत्रु तुच्छ पादरीहरू उनलाई पनि शैतानको सन्तान नै भन्ने गर्थे। त्यसैले न्यू इङ्ल्यान्डको प्युरिटनमा पल नै केवल एउटी यस्ती अभागी बच्ची थिइनन् जसको जन्मको सम्बन्धमा यस्तो घृणित धारणा फैलाइएको थियो। एक दिन हेस्टर ब्रायन एक जोडी वस्त्र लिएर गभर्नर वेलिङ्गमको महलमा पुगिन्, जसमा उनको आदेश अनुसार उनले झल्लर वस्त्र बनाएकी थिइन्। यो वस्त्र गभर्नरले एउटा महान राजकीय उत्सवको अवसरमा लगाउनु पर्ने थियो। यद्यपि चुनावमा लोकमतले उनलाई शासकको उच्च पदबाट केही तल झारिदिएको थियो, तर अझै पनि बस्तीको दण्डाधीशको रूपमा उनको धेरै सम्मानित र प्रभावपूर्ण स्थान थियो। ती वस्त्र दिनुबाहेक अर्को एउटा महत्वपूर्ण कारण पनि थियो, जुन कारणले बाध्य बनाएर उनी त्यो महान व्यक्तिसँग भेट्नको लागि गएकी थिइन्, जसको गाउँको कार्यमा धेरै शक्ति र अधिकार थियो। उनले स्वयंको पाइन् कि बस्तीका केही प्रमुख मानिसहरू जो धर्म र शासनको कठोर सिद्धान्तलाई मान्दछन् उनीहरू उनलाई पलसँग छुटाउने विचार गरिरहेका छन्। ती श्रेष्ठ मानिसहरू यो तर्क गरिरहेका थिए पलको जन्म शैतानको कार्यले भएको थियो, त्यसैले आमाको आत्मामा निहित इसाई मतको आंशिक तत्वको बाटोबाट यो ठूलो बाधा हटाउनु आवश्यक थियो। अर्कोतिर बच्चीमा नैतिक तथा धार्मिक विकासको योग्यता थियो र मुक्ति पाउनका लागि आवश्यक तत्व उनको प्रकृतिमा विद्यमान थियो। त्यसैले उनलाई हेस्टर प्रायनको अपेक्षा कुनै धेरै विवेकशील र राम्रो अभिरक्षककोमा पठाउन आवश्यक थियो। यसै विचारलाई समर्थन गर्न गभर्नर वेलिङ्गमले ठूलो भूमिका निभाएका थिए। हेस्टर धेरै चिन्तित थिइन्, तर हेस्टरलाई आफ्नो अधिकारको ज्ञान थियो। उनी आफ्नो एकान्त कोटीबाट बाहिर निस्किन्। उनको साथी सानी पल थिइन्। आमाले आफ्नो छोरीको लुगा बनाउनमा आफ्नो अपार कल्पना समेटेकी थिइन्, जसलाई एउटा विशेष प्रकारले निर्माण गरिएको रातो रङको भेलभेटको ट्युनिकले सजाइएको थियो। वस्त्रको रङ यति उज्यालो थियो कि यदि उनको सौन्दर्यको आभास क्षीण भएको भए त्यो यसको चमकले फिका र पहेँलो देखिने थियो। यो रङ पलको सौन्दर्य अनुकूल थियो, पृथ्वीमा इन्द्रधनुष चाहिँ झरेर आए जस्तो लाग्थ्यो। तर यो लुगा र त्यो लुगा लगाउने बच्चीमा एउटा विशेषता यो थियो कि उनलाई देख्नेहरूले कलङ्किनी हेस्टर प्राइनको छातीमा सदाको लागि अङ्कित चिन्हको स्मरण अनायासै हुन्थ्यो। जब उनीहरू दुवै नगरको नजिकै पुगे तब आफ्नो खेलमा मग्न भएका प्युरिटन बच्चाहरूले उनीहरूतिर दृष्टि घुमाए र एकअर्कासँग गम्भीर मुद्रामा भने, हेर त्यो रक्तिम अक्षर भएकी स्त्री आइरहेकी छे र रक्तिम अक्षर जस्तै त्यो बालिका उसँगै आइरहेकी छे, त्यसैले आओ उनीहरूलाई हिलो छ्यापौं। तर पलले जो एक निर्भीक बच्ची थिइन् रिसले खुट्टा बजारेर उनीहरूलाई डर देखाउनको लागि हात हल्लाउँदै शत्रु टोलीमा धावा बोलिन् र उनीहरूलाई भगाइन्। उनीहरूको यसरी पिछा गर्दा उनी बच्चाको संक्रामक रोग राति ज्वरो अर्थात् निर्णायक देवदूत समान अथवा आउने पीढ़ीलाई पापको दण्ड दिने उद्देश्यले अवतरित भएकी देवी जस्तै लागिरहेकी थिइन्। उनी धेरै तिखो र डरलाग्दो आवाजले चिच्याउँथिन्, जुन आवाज सुनेर ती भागेका बच्चाहरूको हृदय डरले काम्न थाल्थ्यो। विजय पाइसकेपछि पल आमा भएको ठाउँमा फर्केर आइन् र उनलाई हेर्दै मुस्कुराउन थालिन्। गभर्नर वेलिङ्गमको निवाससम्म पुग्दा अरू कुनै दुर्घटना घटेन। पल त्यो घरको तडक पडक देखेर नाच्न थालिन् र उनलाई यस्तो इच्छा जाग्यो सबै प्रकाश उनको अगाडि एकत्रित होस् र उनी त्यो प्रकाशसँग खेल्न पाउन्। हुँदैन मेरी प्यारी पल, आमाले उनलाई भनिन्, तिमी आफैले आफ्नो प्रकाश उत्पन्न गर्नुपर्नेछ, त्यो म तिमीलाई दिन सक्दिनँ। उनी घरको ढोकामा पुगिन्, जुन घर महल जस्तो थियो। दुवैतिर झ्याल थिए जसमा काठका ढोका थियो जुन आवश्यक परेमा बन्द गर्न सकिन्थ्यो। बरण्डामा भएको काठको हथौडा उठाएर हेस्टरले आफ्नो संकेत दिइन्, जसको जवाफ गभर्नरको एउटा नोकरले दियो जो जन्मदेखि नै स्वतन्त्र अङ्ग्रेज थियो तर अब 7 वर्षको लागि दास बनेको थियो। उसले हरियो कोट लगाएको थियो जुन त्यो युगका दासको पोसाक थियो र इङ्ल्यान्डको प्राचीन दरबारको प्रथाको रूपमा आज पनि विद्यमान थियो। कि पूजनीय गवर्नर विलिङ्गम भित्र हुनुहुन्छ? हेस्टरले सोधिन्। हो, हुनुहुन्छ। यो देशमा नव आगन्तुक भएको कारणले दासको लागि रक्तिमा अक्षर एउटा नयाँ र विचित्र कुरा थियो। त्यसरी उसले आश्चर्य मान्दै त्यतातिर हेर्दै भन्यो, हो माननीय महोदय भित्रै हुनुहुन्छ, तर यति बेला उहाँसँग दुईजना पादरी र एउटा चिकित्सक छन्। त्यसैले तपाईँ अहिले उहाँलाई भेट्न सक्नुहुन्न। जे भए पनि म उहाँलाई भेट्छु नै, हेस्टरले जवाफ दिइन्। उनमा निश्चयको भाव देखेर र उनको छातीमा चम्केको चिन्ह देखेर उनलाई देशको कुनै सम्भ्रान्त महिला सम्झेर उसले भित्र जान दियो। यस प्रकार आमा र सानी पल ठूलो कोठामा प्रविष्ट भए। गवर्नर विलिङ्गमले यो नयाँ भवनलाई भिन्नै प्रकारले सजाएको थियो। यहाँसम्म कि त्यहाँका सामग्री तथा त्यहाँको जलवायु र सामाजिक जीवनको परम्परा अनुसार केही परिवर्तनसहित आफ्नो जन्मभूमिका धनाढ्य मानिसहरूको महलको नमुनामा बनाइएको थियो। हलमा राखिएका भगवान्का फोटोहरूको बीचमा एउटा कवच झुन्डाइएको थियो, जुन लन्डनका प्रवीण निर्माताले त्यही वर्ष बनाएका थिए जब गवर्नर विलिङ्गम न्यू इङ्ल्यान्ड आएका थिए। सानी पल त्यो कवचको अगाडि लगाएको चम्किरहेको सिसालाई ध्यानले हेर्न थालिन्। उनले चिच्याएर भनिन्, आमा हेर्नुहोस्, हेर्नुहोस् न, म तपाईँलाई यहाँ देखिरहेकी छु। हेस्टरले बच्चीलाई खुसी बनाउनको लागि त्यतातिर हेरिन् र त्यता हेर्ने बित्तिकै उनलाई ज्ञात भयो त्यो सिसामा देखिएको त्यो रक्तिमा अक्षर सिसाको विशेष प्रभावको कारणले धेरै ठुलो लागिरहेको थियो र उनको शरीरको सबैभन्दा महत्त्वपूर्ण वस्तु नै यही हो जस्तो लागिरहेको थियो। टाउकोमा लगाउने टोपीमा देखिने खालको यस्तै प्रकारको चित्रतिर पर्ले मुस्कुराउँदै र आफ्नो स्वाभाविक ढङ्गमा चञ्चलता भर्दै माथि सङ्केत गरिन्। यो चञ्चलताको प्रतिबिम्ब गाढा भएर सिसामा झल्कियो र त्यसको प्रभावस्वरूप हेस्टर प्राइनले महसुस गरिन्, यो उनकी बच्चीको प्रतिबिम्ब हुनै सक्दैन, अपितु कुनै शैतानको बच्चाको चित्र हो जो पहलको रूप धारण गर्ने प्रयत्न गरिरहेको छ। बच्चीलाई आफूतिर तान्दै उनले भनिन्, पल यता आऊ र यो सुन्दर बगैँचा हेर, सम्भव छ कि यहाँ हामीलाई जङ्गली फूलको ठाउँमा सुन्दर घरायसी फूल देख्ने सौभाग्य प्राप्त होस्। आमाले भनेपछि पल अर्को कोठामा गइन् र झ्यालबाट बगैँचामा बनाइएको सानो सानो भागलाई ध्यानले हेर्न थालिन्, जसमा राम्रोसँगले काटेको घाँस उम्रेको थियो र दुवैतिर गुलाबको झाडी थियो। गुलाबको झाडी देखेर पल एउटा रातो फूल लिनको लागि चिच्याउन थालिन् र फेरि चुप लागिनन्। आमाले गम्भीर भएर भनिन्, पल चुप लाग, प्यारी छोरी नरौ, बगैँचाबाट केही आवाज आइरहेको छ, गभर्नर आफ्ना सम्माननीय साथीहरूसँग आइरहेका छन्। वास्तवमा बगैँचाको बाटो हुँदै मानिसहरू त्यो भवनभित्र आउँदै थिए। आफ्नी आमाले शान्त हुन गरेको प्रयत्नलाई अवहेलना गर्दै पल जोडले चिच्याइन् र लगत्तै चुप लागिन्। उनी आमाको आज्ञाको पालन गरेर चुप लागेकी थिएनन्, बरु उनीमा नयाँ मानिसहरू प्रकट भएको देखेर बालसुलभ उत्सुकता जागृत भएको थियो।